विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी चुनामणी अरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बजाङको सयपाल एफएम 100.6 बजाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
संयुक्त सीमा सर्वे टोलीले नेपालको जमिन भारतमा देखाएको भन्दै स्थानीय चिन्तित।
शुक्लफाटा नगरपालिकाका 880 परिवार दूषित पानीको प्रयोग गर्दै।
सेती अञ्चल अस्पतालमा शल्यक्रिया गर्नका लागि 8 महिनाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता।
निर्वाचन आयोगद्वारा आजदेखि मतदाता नावावलीमा नयाँ नाम दर्ता अभियान सुरु।
विकास र समृद्धिको यात्रा कर्णालीबाट सुरु भएको प्रधानमन्त्रीको भनाई।
भर्ना अभियानमा सघाउन शिक्षा मन्त्रीको आग्रह।
र ओपन चेसमा विदेशी खेलाडीको अग्रता, नेपाली खेलाडीको औसत प्रदर्शन।
अन्ततो गद्दा चुराले ब्या गर्ने नै भयो। त्यसको ब्याको भोज खान ओहो, मलाई त यति रहर थियो। रहर भोजको होइन, रहर त होटेल ओपेराको खानाको हो। विवाह त चुराको मात्र न्यू हो। तपाईँ पनि बिहे गर्दै हुनुहुन्छ वा कुनै सेमिनार गर्ने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने विवाह तथा सेमिनारका लागि होटेल ओपेरामा हलहरू उपलब्ध गराइन्छन्।
हजुर, होटेल ओपेरामा विवाह गरेका नवदम्पतिलाई एक राति ओपेरा होटेलमै शुल्क बस्ने व्यवस्था गरिएको छ, जसलाई हनीमून भनिन्छ।
हाम्रो यहाँबाट भारत अनि नेपालमा जुनसुकै ठाउँका लागि गाडी उपलब्ध गराइन्छ।
होटेल ओपेरा प्राइभेट लिमिटेड, महेन्द्रनगर, कञ्चनपुर। फोन नम्बर 09952210152417। फ्याक्स नम्बर 09952254।
अब सुन्नुहोस् पुरा समाचार। संयुक्त सीमा सर्वे टोलीले नेपालको जमिन भारतमा देखाएको भन्दै चिन्तित भएका छन्। कञ्चनपुरको दक्षिणी क्षेत्र बिलौरी नगरपालिका 10 भुडा सीमा क्षेत्रका स्थानीय चिन्तित भएका हुन्। भुडाका स्थानीय मानबहादुर चन्दले संयुक्त सर्वे टोलीले नेपालीको भूमि भारतमा देखाएर आफूहरूलाई समस्यामा पारेको चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार संयुक्त सीमा सर्वे टोलीले लालपूर्जा भएको जमिन भारतमा देखाएको बताउनु भएको छ। बुढाका स्थानीय अगुवा टिकाराम पन्तले विक्रम सम्बत 2036 सालदेखि बस्दै आएका किसानको जमिन भारतमा देखाएको भन्दै दुःख व्यक्त गर्नुभयो। उहाँका अनुसार लीलाधर भट्ट, चन्द्रसिंह थापा, राजु थापा, भीमसाई, हरिसिंह थापा, गणेश थापा, गोपाल थापा, मानबहादुर चन्द, नारायण चन्द, देवबहादुर चन्द, शेरसिंह थापा, प्रेमसिंह थापा, प्रतापसिंह थापा, शङ्करदत्त पन्त, परमानन्द पन्त, चन्द्रदेव पन्त, मदनसिंह थापा, पिताम्बर पन्त, वीरसिंह थापा, नरसिंह थापा, धनीचन्द, भवानी भाट, नारायण पन्त, जितबहादुर चौधरी, विक्रमसिंह थापा, पदमराज पन्तको जमिन भारतमा देखाएको स्थानीयले बताएका छन्। पीडित नेपालीले नेपाली भूमि भारतमा देखाएको भए उक्त निर्णय सच्याउन समेत माग गरेका छन्। यता संयुक्त सीमा सर्वे टोलीले भने भुडाको जमिन भारतमा नगएको दावी गर्दै आएको छ। स्थानीय राजनीतिक दलले समेत जमिनको विषयमा यकिन गर्न सरकारसँग माग गरेको छ। सीमा क्षेत्रमा सुरक्षाकर्मीको माग राख्दै आएका दक्षिणी क्षेत्रका स्थानीयले लालपूर्जाको जमिन भारतमा देखाउँदा आपत्ति मात्र नभए मुलुकलाई घाटा हुने बताएका छन्। वर्षौंदेखि कमाई खाएको जमिन एकाएक भारतमा देखाएर नेपालीमाथि घात भइरहेको स्थानीयको भनाइरहेको छ।
स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार भन्ने मूल नाराका साथ प्रदेश नम्बर 7 को अस्थायी राजधानी धनगढीमा मेरो वर्ष अभियान हिजोदेखि सुरु गरिएको छ। प्रदेश 7 का मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्षको पहिलो दिन शनिबार बिहान स्वस्थ रहन केही समय योग पनि गर्नु भएको थियो। स्वास्थ्य पहिलो कुरा भएकाले स्वस्थ रहन दैनिक योग गर्न जरुरी रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो। मेरो वर्ष अभियानका प्रतिबद्धतालाई प्रतिबद्ध भएर व्यवहारमा लागू गर्न सके प्रदेश 7 का नागरिकको जीवनमा परिवर्तन आउने सभामुख अर्जुन थापाले बताउनुभयो। मेरो वर्ष अभियान को सुरुवातमा कार्यक्रमका सहभागीहरूले तनावरहित जीवन व्यतीत गर्ने, ट्राफिक नियमको पालना गर्ने, घर टोल र समुदायप्रति जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। चुरोट, रक्सी र सुर्तिजन्य पदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्ने, पोसिलो खाना खाने, नियमित स्वास्थ्य जाँच गर्ने, परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहने थप प्रतिबद्धता गरेका छन्। प्रदेश 7 का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले स्वास्थ्य, कला, संस्कृति र साहित्यको जगेर्नाले मात्रै देश जोगिने बताउनुभयो। मेरो वर्ष अभियानको आयोजना प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो। सामाजिक विकास मन्त्री दीर्घ सुडारीले प्रदेशको अस्थायी राजधानी सहर धनगढीबाट प्रदेशभर सन्देश प्रवाह गर्न मेरो वर्ष अभियान सुरु गरिएको बताउनुभयो।
सेती अञ्चल अस्पतालमा शल्यक्रिया गर्नका लागि 8 महिनाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता रहेको छ। दुईजना सर्जन र दुईवटा शल्यक्रिया कक्ष रहेको अस्पतालमा शल्यक्रिया गर्नका लागि लामो समय कुर्नु परेपछि बिरामीहरू मर्कामा परेका छन्। उनीहरू समयमै उपचार नहुने भएपछि निजी अस्पताल धाउन बाध्य रहेका छन्। सस्तोमा हुने शल्यक्रिया महँगोमा गर्नुपर्ने बिरामीको बाध्यता रहेको छ। दुईजना सर्जन र दुईवटा शल्यक्रिया कक्ष रहेको सेती अञ्चल अस्पतालमा आउँदो मङ्सिर महिनासम्म शल्यक्रिया गराउनेहरूको नाम दर्ता भइसकेको छ। वर्षमा 2000 जनाको शल्यक्रिया हुने गरिएकोमा त्यसका लागि धेरै समय कुर्नुपर्ने अवस्था रहेको छ। सोमबार र बुधबार हुने शल्यक्रिया अन्तर्गत एक हप्तामा 40 जनासम्मको शल्यक्रिया गरिँदै आएकोमा बिरामीहरूको लाइन भने निकै बढी भएका कारण 8 महिनासम्म कुर्नुपर्ने अवस्था रहेको छ। हर्निया, पित्त थैली, हाइड्रोसिस जस्ता समस्याको शल्यक्रियाका लागि बिरामीले 8 महिना कुर्नुपर्ने बाध्यता रहेको कन्ट्रोल रेन्ज सर्जन डाक्टर सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। डाक्टर बस्नेतका अनुसार सर्जरी वार्डमा 45 बेड रहेको अवस्थामा बिरामीहरूलाई इमर्जेन्सी बाहेक अरूलाई नकुराइकन नहुने अवस्था रहेको छ। अस्पतालमा विधिगत रूपमा विशेषज्ञ शल्यक्रिया सेवा भएकाले पनि हरेक विधामा लामो चाप हुने गरेको छ। अस्पतालमा पत्थरी, हर्निया, हाइड्रोसिल, हाड जोर्नी, पिसाब नली लगायत रोगका बिरामीको लाइन लामो लाग्ने गरेको छ। तर धेरै समय कुर्नुपर्ने बाध्यताले बिरामीहरू निजी अस्पतालमा गएर महँगोमा उपचार गराउन बाध्य रहेका छन्।
निर्वाचन आयोगले आजदेखि मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान सुरु गरेको छ। आयोगले सबै क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताहरूको विवरण अध्यावधिक गर्न दर्ता खुल्ला गरेको हो। 77 जिल्ला तथा क्षेत्रीय कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अध्यावधिक गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। नामावली अन्यन्त्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन आवश्यक भएमा पनि गर्न सकिने आयोगले जनाएको छ। यसअघि दर्ता नभएका र नागरिकता प्राप्त गरेका सबैले नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। 16 वर्ष उमेर पुगेका व्यक्तिले पनि नाम दर्ता गराउन सक्ने, तर परिचय पत्र भने 18 वर्ष उमेर पुरा भएपछि मात्रै दिइने जनाइएको छ। त्यसैगरी वैशाख 2 अर्थात् आजदेखि फोटोसहितको मतदाता नामावलीमा छुटपुट नामावलीको दर्ता कार्य कञ्चनपुरमा पनि सुरु भएको छ।
विद्यार्थी भर्ना अभियानका विषयमा आज हामीले शिक्षा विकास तथा समन्वयन इकाइका प्रमुख अमर प्रसाद भट्टसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी।
तपाईँलाई स्वागत छ शुक्ला फाटा समाचारमा।
हजुर, धन्यवाद।
यो अहिले नेपाल सरकारले यो विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ, कञ्चनपुरमा के छ यो भर्ना अभियानको अवस्था र कसरी काम भइरहेको छ?
यो भर्ना अभियानको लागि हामीले स्थानीय निकाय मार्फत सम्पूर्ण विद्यालयहरूलाई यो 12 गतेसम्म विद्यालयमा चाहिँ स्वागत गर्ने र विद्यालय चाहिँ यो भर्ना गर्ने कार्यक्रम चाहिँ सञ्चालन गरेका छौँ। र सबै विद्यालयले आफ्नो क्षेत्र, आफ्नो सेवा क्षेत्रभित्र पढ्ने बालबालिकाहरूलाई चाहिँ विद्यालयमा स्वागत गर्न गरी विद्यार्थीलाई चाहिँ भर्ना अभियान चाहिँ सञ्चालन गर्नुपर्ने मुख्य विषयहरू छ।
त्यही त, विगतमा पनि यस्ता भर्ना अभियानहरू चलाइएका हुन्, सञ्चालन गरिएका हुन्, अहिले आएर अलि जोडतोडका साथ यो अभियानहरू सञ्चालन गरिँदैछ। विगतको प्रभाव र अहिलेको प्रभाव के पर्न सक्छ भन्ने कस्तो आकलन गरिएको छ?
निश्चय नै यो गत विगत भन्दा यो वर्ष चाहिँ विशिष्ट व्यक्तिहरूले यो चाहिँ विद्यालय भर्ना हुन नसकेका बच्चाहरूलाई विद्यालय यो खोजी गरेर विद्यालय भर्ना गर्ने भन्ने कार्यक्रम रहेको छ। यो नेपाल सरकारले यो किसिमको कार्यक्रम चाहिँ नेपाल सरकार शिक्षा मन्त्रालयले चाहिँ अवलम्बन गरेको छ। यसै अनुरूप हाम्रो कञ्चनपुरमा पनि यो भर्ना अभियान कार्यक्रम चाहिँ सञ्चालन,
जस्तो अन्य वर्षको भन्दा यस वर्ष केही आकर्षण थप गरिएको छ, जस्तो विद्यालय पोसाक वितरण गर्ने लगायतका निशुल्कका कुराहरू पनि आइरहेका छन्, होइन? निशुल्क त अब निशुल्क नै भनिएको छ शिक्षा, तर पनि कहीँ शुल्क लिने गरेका कुराहरू बाहिर आउँथे, यसपालि के हो वास्तवमै?
नै अब खासै अब थप सुविधाको थप कुराहरू छैन, अब निशुल्क शिक्षा, अनिवार्य निशुल्क शिक्षा भनिएकै छ। र अब यो शुल्क लगाउने कुरो पनि अब त्यो
ठाउँमा
अब दरबन्दी नभएको कारणले यो चाहिँ यथावतै छ, किनभने हामी जति विद्यार्थीलाई आवश्यक छ त्यति दरबन्दी नेपाल सरकारले उपलब्ध गराउन नसकेको हुनाले यो शुल्क लाउनुपर्ने बाध्यता पनि हो विद्यालयहरूको।
र यो वर्ष चाहिँ दरबन्दी
हुने भन्ने पनि विभिन्न सञ्चार माध्यमबाट आएको छ। आशा गरौँ दरबन्दी आवश्यक मात्रामा दरबन्दी चाहिँ थपिएला भन्ने आशा गरौँ। यो अहिले समाचारको सुरुवाती समाचारहरू चाहिँ आएको छ।
हजुर अमर सर, जस्तो यस वर्षसम्मको विद्यार्थी खुद भर्ना दर कति रहेको छ, आगामी वर्ष अब लक्ष्य कति राखिएको केही छ तपाईँसँग डाटा अहिलेसम्मको?
नै हाम्रो जिल्लामा भर्ना दर चाहिँ अब त्यति कम होइन, केही यो चाहिँ हार्ड कोर ग्रुप समूहका विद्यार्थीहरू बालबालिकाहरू चाहिँ विद्यालय भर्ना नहुन सकेको हो. तर हाम्रो जिल्लाको कुरो गर्दाखेरि यहाँको भर्ना दर चाहिँ राम्रै छ र यहाँ चाहिँ थोरै सङ्ख्यामा अब मात्रै यो चाहिँ बालबालिकाहरू विद्यालय बाहिर रहेका छन्.
त्यही त अब यो विद्यार्थी भर्ना दर अभियान सञ्चालन गरिरहँदाखेरि होइन शिक्षा क्षेत्रमा केही कुराहरू देखिरहेका छन्, अब जिल्ला शिक्षा कार्यालयहरू नरहने होइन यावत कुराहरू आइरहेका छन्, केही समयलाई अझै स्थगित गरियो नत्र चैत्र 29 गतेबाट खारेज हुने भन्ने खालका कुराहरू पनि आइरहेका थिए. तपाईँ लामो समयदेखि शिक्षा क्षेत्रमा रहनु भएको छ, एउटा विज्ञको हैसियत प्राप्त गरिसक्नु भएको छ, वास्तवमा के हुनुपर्छ नेपालको शिक्षा प्रणाली सुधार्न अनि यस्ता विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउनका लागि यस्ता अभियान मात्रै सार्थक हुन्छन् अथवा अन्य केही खालका अरू गतिविधिहरू गर्नुपर्छ, के लाग्छ यहाँलाई सुझाव स्वरूप?
अब निश्चय नै यहाँ पहिले यहाँले कुरा अलि खतल्नु भएको छ. यो नेपाल सरकारले जिल्ला शिक्षा कार्यालयलाई अब जिल्ला प्रशासनको एउटा इकाइको रूपमा त्यो स्वीकारेको छ. यो चैत्र 27 गते नै यस किसिमको निर्णय भइसकेको अवस्थामा हो र अहिले अब हामी त्यो जिल्ला प्रशासनको भित्र रहेको समन्वय इकाइ त्यहाँ हुन्छ र त्यो इकाइको चाहिँ शिक्षा विकास तथा समन्वय इकाइको प्रमुखको रूपमा हामी अब शिक्षाको मान्छे त्यहाँ काम गर्ने किसिमको यो पत्रहरू परिपत्रहरू जारी भइसकेको छ र यही परिवेशमा अहिलेको चाहिँ यो भर्ना अभियानलाई चाहिँ भर्ना अभियानबाट मात्रै यो बालबालिकाहरू विद्यालय भर्ना हुने, फेरि विद्यालय भर्ना भइहाले पनि भर्ना हुँदैमा हुँदैन सबै थोक, उनीहरूको चाहिँ आफ्नो पढाइलाई निरन्तरता दिन सक्नु पर्यो. यी कुराहरू हुनको लागि हामीले यो कस्तो भने यो प्रचार प्रसार भन्दा पनि आफ्नो गाउँठाउँमा किन हामी शिक्षित मान्छे अनि त्यसपछि स्थानीय निकाय अहिले त स्थानीय जनप्रतिनिधिहरू हुनुहुन्छ र खास गरी शिक्षामा 23 काम भनेर यो भनेर जसमा चाहिँ यो काम पनि विद्यालय भर्ना अभियानको काम पनि स्थानीय निकायलाई चाहिँ एकदम जिम्मेवार बनाइएको छ र उहाँहरू मार्फत र हाम्रो शिक्षाको इकाइहरू सबै 9 स्थानीय तहमा स्थापना भइसकेका छ उहाँहरू मार्फत, किन स्थानीय निकाय जिल्लाले समग्र हेर्दाखेरि जिल्लाले नभ्याएको अवस्था पनि हुन्थ्यो र फेरि ठाउँ विशेषको समस्या छ, कुनै विद्यार्थीहरू किन हुनु भर्ना हुन सकेन, अब विभिन्न सिजनल रूपले चाहिँ विद्यार्थीहरू काम गर्नुपर्ने कारणले भर्ना हुन सक्दैनन् अथवा आर्थिक विपन्नताका कारणले भर्ना हुन सक्दैनन् अथवा गार्जियनमा सक्षमता अथवा चाहिँ सचेतना नभएको कारणले चाहिँ भर्ना र भर्ना पनि हुन सक्दैनन् र भर्ना भइहाले पनि पढाइलाई निरन्तरता दिन नसकेको अवस्थाले यी कुराहरूमा के कारण हो त्यो कारण पहिल्याई अनि त्यसमा चाहिँ सुधार गर्नको लागि इनपुट चाहिँ सम्बन्धित निकाय जसमा स्थानीय निकाय समेत शिक्षाको संरचना जुन रूपमा अहिले स्थानीय निकायमा गइसकेको छ त्यो उहाँहरूले चाहिँ यसलाई सुचारू गर्नुपर्छ, यसलाई चाहिँ सुधारात्मकतिर लैजानुपर्छ र यसरी चाहिँ समग्र शिक्षामा हाम्रो सुधार हुन्छ.
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ समय उपलब्ध गराइदिनु भएकोमा.
समाचारमा अब पालो भएको छ श्रोता विचारको. सरकारी कर्मचारीका छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने सरकारको निर्णय तपाईँलाई कस्तो लाग्यो भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ. सुनौ श्रोता विचार.
समुदायका विद्यार्थीहरू कर्मचारीहरूले आफ्नो विद्यार्थीहरू सरकारीमा लगाउँदा अब ध्यान दिने भयो होइन, टिचर र विद्यार्थी दुइटैतिर उनको ध्यान आकर्षण हुने भयो, उनको पढाइतिर पनि राम्रो हुने भयो, सरहरूको अनुगमन निरीक्षण पनि हुने भयो.
सामुदायिक विद्यालयहरू छन् त्यसको गुणस्तर कमजोर भएका कारण विद्यार्थीहरू निजी स्कुलहरूमा बढी गएर यसलाई सुधार्नलाई नेपाल सरकारले कहिले काहीँ कस्तो हुन्छ भने सस्तो लोकप्रियताका लागि सरकारी कर्मचारीका छोराछोरीहरू निजी क्षेत्रको स्कुलमा नपढाउने, सरकारी स्कुलमा पढाउने, त्यो सामुदायिक विद्यालयमा पठाउने भन्ने निर्णय त गरिन्छ. तर त्यसमा कार्यान्वयन हुने कुरा के हो भन्ने, निर्णयमा राम्रो भए पनि कार्यान्वयन एकदम दरिलोसँग हुने हो भने चाहिँ त्यो निर्णय चाहिँ सकारात्मक हुन्छ, नभयो भने निर्णय मात्र हुने कार्यान्वयन नभएर विफल हुने जस्तो देखिन्छ. निर्णय हुँदैमा सफल हुन्छ भन्ने कुरा चाहिँ लाग्दैन. त्यसैले सरकारी विद्यालयको गुणस्तर सुधार्नु
पर्यो। लक्ष्मी बोहरा एकदम राम्रो हो त्यो नीति भइदियो भने त होइन, किनभने कुनै चिज पनि पहिला चाहिँ सरकारी कर्मचारी या भने यदि अगाडि भयो भने पछि अरू जनताहरूलाई पनि त्यसको सन्देश चाहिँ राम्रो जान्छ। अब उहाँहरूबाट जुन यो शिक्षाको उसमा चाहिँ कोटिङमा पठाउने अनि बाहिर पठाउने भन्ने छ जुन राजनीति दलहरूको छ होइन, उहाँहरूबाट नै त्यो सरकारी स्कुलहरूमा पढाउने भन्ने जो छ त्यो नीति आइदियो भने चाहिँ एकदम राम्रो। उनीहरूको बच्चा नि पढ्दैछ, हामीले पनि त्यही स्कुलमा पढाउनु पर्छ भन्ने चाहिँ हुन्छ।
शिव प्रसाद शर्मा, यो चाहिँ ज्यादै महत्त्वपूर्ण कुराहरू हुन्, यो पहिल्यैदेखि हुनु पर्थ्यो, यो अलि ढिलो भयो, हामी पनि यसमा सक्दो तयार छौँ र सकारात्मक छौँ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिङ एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
जिल्ला आर्थिक गणना कार्यालय कञ्चनपुरको अनुरोध, यही वैशाख 1 गतेदेखि ज्येष्ठ 31 गतेसम्म सबै उद्योग, व्यवसाय, व्यापारिक प्रतिष्ठान, शिक्षण तथा स्वास्थ्य संस्था, बैंक र वित्तीय संस्था, गैर सरकारी संघ संस्था लगायत विभिन्न सेवा प्रदायक निकाय तथा प्रतिष्ठानहरूमा आर्थिक गणनाका विवरण संकलन गर्न गणकहरू आउँदैछन्। आफ्ना व्यवसाय वा प्रतिष्ठान सम्बन्धी सही सत्य विवरणहरू उपलब्ध गराई प्रथम राष्ट्रिय आर्थिक गणना 2075 सफल पारौं। यहाँहरूले उपलब्ध गराएका विवरणहरू तथ्याङ्क ऐन 2015 अनुसार गोप्य रहनेछन्। निर्धक्क साथ आर्थिक गणनामा सहभागी बनाऊ। केन्द्रीय तथ्याङ्क विभाग, जिल्ला आर्थिक गणना कार्यालय कञ्चनपुर।
स्टाफ नर्स, एचए, फार्मेसी, ओभरसियर, सिएमए आदि प्राविधिक विषय पढ्न चाहने एसईई दिएका विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना।
विगत वर्षहरूको विशेष सफलतापछि यस वर्ष पनि यसै क्षेत्रमा लामो समयदेखि संलग्न अनुभवी प्राध्यापकहरूद्वारा प्रवेश परीक्षा तयारी कक्षा, इन्ट्रान्स प्रिपरेसन क्लासहरू सञ्चालन भइरहेकाले स्टाफ नर्स, एचए, फार्मेसी, ल्याब टेक्निसियन, ओभरसियर, सब ओभरसियर, सिएमए, अनमी, अमिन, जेटिए, आइएससी एजी, प्लस टू साइन्स आदि प्राविधिक विषय पढ्न चाहने माध्यमिक शिक्षा परीक्षा एसई दिएका विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नु होला। नयाँ समूहका कक्षाहरू वैशाख 2 गतेदेखि सञ्चालन हुँदैछन्।
कक्षा सञ्चालन 2074 चैत्र 25 गतेदेखि। सम्पर्क फार्मेस्ट स्कुल अफ मेडिसिन तथा सेती महाकाली नर्सिङ क्याम्पस, भाषी महेन्द्रनगर।
सम्पर्क नम्बर 0995251113, मोबाइल 9848723916, 9812782002।
सुवर्ण अवसर, विगत लामो समयदेखि रोजगारमूलक तालिमहरू सफलतापूर्वक सञ्चालन गर्न सफल, सिटिभिटीद्वारा मान्यता प्राप्त यस खप्तड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा तपसिलका प्राविधिक विषयहरूमा भर्ना खुल्यो। इच्छुक व्यक्तिहरूले 2075 वैशाख 20 गते भित्र भर्ना आवेदन फारम भरि समयमै आफ्नो सिट सुरक्षित गर्न हुन आह्वान गरिन्छ। कार्यक्रमहरू इन्टरप्राइजेस डेभलपमेन्ट फेसिलिटेटर, इडिएफ, कमर्सियल कुकिङ ब्याङ्किङ ट्रेनिङ, ब्युटिसियन ट्रेनिङ, बिल्डिङ इलेक्ट्रिसियन ट्रेनिङ, सेक्युरिटी गार्ड ट्रेनिङ, मन्टेसोरी ट्रेनिङ, जनरल कुक ट्रेनिङ, मोटरसाइकल रिपेयरिङ ट्रेनिङ, कम्प्युटर हार्डवेयर ट्रेनिङ, भिलेज एनिमल हेल्थ वर्कर ट्रेनिङ, मसरुम प्रोडक्सन ट्रेनिङ, अफ सिजन भेजिटेबल ट्रेनिङ र कम्प्युटर अपरेटर ट्रेनिङ। फर्म पाइने स्थान खप्तड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपाल राष्ट्र बैङ्क चोक, हसनपुर 5, धनगढी, 0915225503, 412250, 9849725711 र 9844044015। प्राविधिक शिक्षा नै आजको आवश्यकता।
खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
हाम्रो यहाँ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा
यही वैशाख 8 गते शनिबार
सफल मेडिको फार्मा गुलरियामा आउँदै हुनुहुन्छ।
नाक कान तथा घाँटी रोगको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहोस्।
साथै हाम्रो यहाँ सेती अञ्चल अस्पतालका इमर्जेन्सीका सिनियर स्वास्थ्य कर्मीद्वारा प्रत्येक दिन बिरामीको चेक जाँच तथा उपचार गरिन्छ।
सम्पर्क सफल मेडिको फार्मा,
कृष्णपुर 5, गुलरिया, कञ्चनपुर। सम्पर्क फोन नम्बर 97 49 00 68 79, 98 484 25 042।
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। दार्चुला जिल्लाका सडक सञ्चालनले नजोडिएका ठाउँमा ढुवानीको माध्यम खच्चड बनेका छन्। भौगोलिक विकटताका कारण अधिकांश ठाउँमा खच्चडबाट सहज रूपमा सामान ढुवानी गर्न मिल्ने हुँदा खच्चड व्यवसायको आकर्षण बढेको हो। पहाडी र हिमाली भेकमा खच्चडबाट सहजै सामान ढुवानी गर्न सकिने तथा यसबाट आमदानी पनि राम्रै हुने खच्चड व्यवसायले बताएका छन्। उहिले भेडा पाख्रा र मानिस आफैले विभिन्न सामान ढुवानी गर्थे। ब्यास गाउँपालिका पाँच धौलाकोटका खच्चड व्यवसायी कल्याण सिंह धामीले भन्नुभयो, पछिल्लो समय खच्चडबाट जुनसुकै सामान ढुवानी हुन थालेपछि यसमा आकर्षण बढेको हो। सडक नपुगेको ठाउँमा भरियाबाट सामान ढुवानी निकै महँगो हुने हुँदा खाद्य तथा गैर खाद्यान्न सामग्री ढुवानीमा खच्चड प्रयोग भइरहेको उहाँले बताउनुभयो।
बैतडका चारवटा स्वास्थ्य संस्थाहरूले किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र पाएका छन्। किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाका सूचकहरू पुरा गरेपछि स्वास्थ्य संस्थाहरूलाई प्रमाणीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्ली रमण जोशीले जानकारी दिनुभयो। किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाका नौवटा राष्ट्रिय मापदण्डहरू पुरा गरेपछि सिद्धेश्वर, भौनेली, शर्माली र कुवाकोटलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा प्रमाणीकरण गरिएको संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश साईले जानकारी दिनुभयो। किशोर किशोरीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न अलग्गै कोठाको व्यवस्था भएको, स्वास्थ्य व्यवस्थापन समितिमा किशोर किशोरीहरूको सहभागिता गराइएको, किशोर किशोरीहरूका लागि पाठ्य सामग्री उपलब्ध भएको लगायतका मापदण्ड रहेको उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लामा 10 वर्षको अवधिमा 550 अपराधका घटना घटेका छन्। जनसङ्ख्या वृद्धिसँगै जिल्लामा हरेक वर्ष अपराधका घटना बढ्दै गएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष 2064-65 2074-75 जिल्लामा 448 आपराधिक घटना घटेका छन्। आर्थिक वर्षदेखि 2064-65 2069-77 समान किसिमका आपराधिक घटना भए पनि 2070-71 घटनाहरू बढी देखिएका छन्। 2070-71 45 71-72 50 72-73 52 73-74 56 र आर्थिक वर्ष 2074-75 चैत्र मसान्तसम्म 58 घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख जनक बहादुर शाहीले बताउनुभयो। गत आर्थिक वर्षको तुलना चालु आर्थिक वर्षमा घटना संख्या झनै बढ्ने देखिएको छ। पछिल्लो समय नागरिक सचेतना, जनसङ्ख्या वृद्धि, न्यायप्रति नागरिकको विश्वास लगायतका कारण प्रहरीसम्म घटना दर्ता गराउन आउने परिवृत्ति बढेको सहायकको भनाइरहेको छ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 12 का 880 परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन्। ह्यान्डपम्प मार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै गएका छन्। पानीसँगै मिसिएर आउने पहेँलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छाला सम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडा सदस्य बलदेव भट्टले बताउनुभयो। दूषित पानीका कारण लाग्ने रोगबाट बुढापाका बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र महिला समेत यसबाट प्रभावित रहेको उहाँले बताउनुभयो। पानीकै कारण हुने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आएपछि लामो समयसम्म पनि छाला सम्बन्धी रोग निको हुने गरेको छैन। दमलपट्टी, चित्रपुर, कालागौडी, आन्द्राजाला, तिलकपट्टी लगायतका क्षेत्रका बासिन्दा दूषित पानीका कारण बढी प्रभावित रहेका छन्। विभिन्न निकायमा पुगेर पानी चेकजाँचका लागि आग्रह गरे पनि हालसम्म पानी चेकजाँच हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन्।
भारतीय बिमा कम्पनीले भारतीय बैङ्कमा चेक जम्मा गर्ने नियम लगाएपछि सीमावर्ती नेपाली बिमित मारमा परेका छन्। बिमा कम्पनीबाट फिर्ता पाएको रकम चेक मार्फत भुक्तानी गर्ने भएकाले समस्या भएको बिमितहरूले बताएका छन्। बिमा कम्पनीले चेक मार्फत भुक्तानी गर्न थालेपछि लाखौँका चेक त्यत्तिकै थन्किने समस्या भएको बैतडी दशरथचन्द्र नगरपालिकाका देवराम लोहारले बताउनुभयो। कम्पनीले नेपालीका चेक हुलाक मार्फत पठाउने हुँदा हुलाकले चेकको समय सकिएपछि मात्रै बिमितको हातमा पुग्ने हुँदा धेरैजसो चेक फिर्ता भएका छन् भने धेरैजसो चेक भारतीय बैङ्कमा खाता खोल्न नसकेर थन्किएको बैतडी सुनरिया 6 शङ्करपुरका बिमाकर्ता रन्जु अवस्थीले बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरु भएको घोषणा गर्नुभएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डोर्याउन सङ्घीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउनुभयो। अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिन्न उहाँले भन्नुभयो। प्रधानमन्त्रीले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकट भूगोलका कारण अहिले नै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पुर्याउन मुस्किल भएकाले आधुनिक ढङ्गले बस्ती विस्तार गर्नुपर्ने बताउनुभयो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वैच्छिक अवकाशको निर्णय अहिलेका लागि स्थगित भइसकेकाले कर्मचारीहरूलाई काममा फर्किने निर्णय गर्न सुझाव दिनुभएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री पण्डितले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशमा स्वैच्छिक अवकाशका लागि निवेदन दिएको भए काम गर्न सुझाव दिनुभयो। सरकारले स्वैच्छिक अवकाशको निर्णय स्थगित गरे कर्मचारी अदालत जाने भन्ने कुराप्रति सङ्केत गर्दै मन्त्री पण्डितले अदालत जाने कुरा नागरिकको स्वतन्त्रताको कुरा भएको बताउनुभयो। अर्को निर्णय नभएसम्म स्वैच्छिक अवकाश दिने निर्णय स्थगित गरिएको छ। खटाइएको ठाउँमा जानै पर्छ, काम गर्नतिर मन फर्काउनुहोस्, नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुहोस्, पण्डितले भन्नुभयो। 15 दिने सूचना निकालेर कर्मचारीलाई पुनः काममा फर्किनका लागि आवेदन दिने मौका दिइने मन्त्री पण्डितले जानकारी दिनुभयो।
अब खेल खबर। ओपन अन्तर्राष्ट्रिय जेएम चेस प्रतियोगितामा उच्च वरियताका विदेशी खेलाडीहरूले अग्रता लिइरहेका छन्। होमल्यान्ड स्पोर्ट्स क्लबको आयोजनामा बुढा नीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा भइरहेको प्रतियोगिताको 5 चरणमा 2 ग्रान्ड मास्टरहरू युक्रेनका तारलेप कन्सल्टेन्टिन र बेलारुसका कास्पारोभ सर्गेईले बराबरी खेलेपछि 4.5 अङ्कसहित संयुक्त अग्रता लिएका छन्। त्यस्तै अजरबैजानका ग्रान्ड मास्टर मिर्जोप अजरले भारतीय खेलाडी जीबी हर्षवर्धनलाई पराजित गरी 4.5 अङ्क हासिल गरे। यता 5 चरणमा रसियाली ग्रान्ड मास्टर फोमिन अलेक्जेन्डर भने भारतीय इन्टरनेसनल मास्टर हर्ष भारथाकोटीसँग पराजित हुन पुगे। जेतसँगै हर्षले पनि 4.5 अङ्कका साथ संयुक्त अग्रता बनाए। भारतीय ग्रान्ड मास्टर श्रीराम झाले आफ्नै देशका अनुप देशमुखलाई पराजित गरे। उनले पनि 4.5 अङ्क जोडेका छन्। 5 चरणमा भारतीय ग्रान्ड मास्टर दीपसेन गुप्ताले भने आफ्नै देशका इन्टरनेसनल मास्टर पिश्याम निखिलसँग बराबरी खेले। भारतकै इन्टरनेसनल मास्टर हिमाल गोसाईले पनि आफ्नै देशका निलेश शाहसँग बराबरी खेले। बङ्गलादेशी फिडे मास्टर अब्दुल मोहम्मदले भारतीय फिडे मास्टर सी लक्ष्मीलाई पराजित गर्दै 4 अङ्क जोडे।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। संयुक्त सीमा सर्वे टोलीले नेपालीको जमिन भारतमा देखाएको भन्दै स्थानीय चिन्तित। शुक्लफाटा नगरपालिका 12 880 परिवार दूषित पानीको प्रयोग गर्दै।
सेती अञ्चल अस्पतालमा शल्यक्रिया गर्नका लागि 8 महिनाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता। निर्वाचन आयोगद्वारा आजदेखि मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान सुरु।
विकास र समृद्धिको यात्रा कर्णालीबाट सुरु भएको प्रधानमन्त्रीको भनाई। भर्ना अभियानमा सघाउन शिक्षा मन्त्रीको आग्रह।
ओपन चेसमा विदेशी खेलाडीको अग्रता।
हस्त, यसका साथै समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना वा समाचार भए 0905-5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन पूजाजीलाई धन्यवाद।